यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकका 96.7% घर परिवारमा विद्युत, 95.5% टेलिफोन र 82% इन्टरनेटको पहुँच पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन। समग्र क्षेत्रको लक्ष्य पूरा गर्न थप प्रयास गर्नुपर्ने प्रतिवेदनको सुझाव। भदौ 23 र 24 गतेको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद 25 दिन थप्ने मन्त्री परिषदको निर्णय। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको 100 बढ़ी क्षेत्रका लागि मतपत्र छपाईको कार्य सम्पन्न। सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट फिर्ता, पर्यटन विधेयक पारित। लेबननको त्रिपोलीमा भवन भत्कदा कम्तीमा 14 जनाको मृत्यु र भारत विरूद्ध T20 विश्वकप क्रिकेट खेल्ने पाकिस्तान सरकारको निर्णय।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् त्यता चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
समाचार अब विस्तारमा। मुलुकका 96.7% घर परिवारमा विद्युत सेवाको निरन्तर पहुँच पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। कार्यालयले हिजो सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण 2081-82 प्रतिवेदनले विद्युत पहुँचको अवस्था निकै सुदृढ़ भएको देखाएको छ। नेपालमा गरिएको यो चौथो बहुसूचक सर्वेक्षण हो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी गण्डकीमा 99.5% र सबैभन्दा कम कर्णालीमा 80.8% घरधुरीमा विद्युत पहुँच पुगेको छ। शहरी क्षेत्रमा 98.2% र ग्रामीण क्षेत्रमा 93.7% निरन्तर विद्युत पहुँच सेवा पुगेको प्रतिवेदनले औल्याएको छ। काठमाडौँ उपत्यकामा करिब 70% घर परिवारमै विद्युत सेवा पुगेको तथ्याङ्कले देखाएको छ। कर्णालीका ग्रामीण क्षेत्रमा 74.8% घर परिवारमा सेवा पुगेको छ। सुदूरपश्चिममा 78.2% घर परिवारमा विद्युत सेवा पुगेको तथ्याङ्कले देखाएको छ। 95.5% घर परिवारमा टेलिफोन सेवा पुगेको छ। ल्याण्डलाइन र मोबाइल गरी यो तथ्याङ्क सार्वजनिक गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। बागमती प्रदेशमा सबैभन्दा बढ़ी 97.1 र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम 92.6% घर परिवारमा टेलिफोन सुविधा छ। प्रत्येक 5 मध्ये 4 घर परिवार अर्थात 82% घर परिवारले इन्टरनेटको प्रयोग गर्ने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। पछिल्लो तथ्याङ्कबारे जानकारी दिनुहुँदै तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने,
बाल बालिका र महिलाहरूलाई केन्द्रित गरेर गरिएको सर्वेक्षण हो यो। यो नेपालमा अहिले चौथो पटक छ। यो अन्तर्राष्ट्रिय स्तरमा यो धेरै देशहरूमा गरिन्छ, एउटै विधि एउटै प्रक्रियाबाट गरिन्छ। यो छनौट भएका घर परिवारहरूमा गएर तथ्याङ्क संकलन गरिन्छ। नेपालमा करिब 66 लाख परिवारहरू छन्। ती परिवार मध्ये 12,960 परिवारबाट यो विवरणहरू संकलन गरिएको छ। मुख्य रूपमा महिलाहरू अथवा पुरुषहरू 15-49 वर्षका महिला र पुरुषहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषय र उनीहरूसँग जोडेका अरू विवरणहरू यसमा संकलन गरिन्छ। त्यस्तै गरेर 5-17 वर्षका बालबालिकाहरूको स्वास्थ्यको अवस्था, मानसिक अवस्था, यी सबै विषयहरू, पोषणका अवस्था र उनीहरूको बाल स्वास्थ्य र विकासका कुराहरू यसमा सोधिएको छ। त्यस्तै गरेर 15-24 वर्षका किशोर किशोरीहरूको मानसिक स्वास्थ्यका कुराहरू पनि यसमा राखिएको छ। यो
अध्ययन अनुसार 36-59 महिनाका बालबालिका मध्ये 57.9% प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी भएका छन्। त्यसै गरी आधारभूत तह कक्षा 1-5 4.5, कक्षा 6-8 3.6 र माध्यमिक तह 9-12 13.2% बालबालिका विद्यालयको पहुँच बाहिर रहेको प्रतिवेदनले देखाएको छ। सर्वेक्षण अनुसार खाना पकाउन दाउराको प्रयोग गर्ने घरधुरी 53.6% छ। 30.7% घरधुरीमा अझै 3 ढुङ्गे चुलोमा खाना पाक्ने गरेको तथ्याङ्कले देखाएको छ। 22.9% घरमा सुधारिएको चुलोको प्रयोग भएको छ। 41.9% घरधुरीमा खाना पकाउन एलपीजी ग्यासको प्रयोग गरिएको छ। विद्युतीय चुलोमा 0.7% मानिसको मात्रै पहुँच पुगेको तथ्याङ्कले देखाएको छ। पाँच वर्ष मुनिका 85.4% बालबालिकाको जन्म दर्ता गरिएको छ। जन्म दर्ता दरमा कर्णाली सबैभन्दा अगाडि छ। कर्णालीमा 95.8% बालबालिकाको जन्म दर्ता भएको छ, जबकि कोशीमा सबैभन्दा कम 78.4% बालबालिकाको जन्म दर्ता भएको छ। प्रति हजार जीवित जन्ममा 27 शिशुको एक वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको प्रतिवेदनले औल्याएको छ। त्यस्तै 15 49 वर्ष उमेर समूहका 5.1% महिला र 41.8% पुरूषले सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्याङ्कले देखाएको छ। प्रजनन दर अनुसार प्रति महिला औसत 1.9 जीवित सन्तान जन्मने गरेको औल्याइएको छ। त्यसैगरी आमाको दूध 69.7% बालबालिकाले मात्रै खान पाएको तथ्याङ्कमा उल्लेख गरिएको छ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनेको संख्या 69.7% रहेको छ। नेपालको 98.2% जनसंख्याले सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। 92.4% सुधारिएको चर्पी प्रयोग गरेका छन्। 86.4% घर परिवारमा हात धुने सुविधा उपलब्ध रहेको तथ्याङ्कले औल्याएको छ। 15-49 वर्ष उमेर समूहका 17.8% महिला र 19.6% पुरूष स्वास्थ्य बीमामा आबद्ध छन्। सर्वेक्षणका क्रममा देशभरका 540 गणना क्षेत्रबाट 12,960 परिवार छनौट गरिएको थियो। प्रतिवेदनले सरकारले लिएको समग्र क्षेत्रको लक्ष्य पूरा गर्न थप प्रयास गर्नुपर्ने सुझाव दिएको छ। भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद 25 दिन थपिएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले आयोगको म्याद 25 दिन थप गर्ने निर्णय गरेको बैठकपछि गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो।
नेपाल सरकार मन्त्री परिषदको 2082 असोज 5 गतेको निर्णय अनुसार भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि 25 दिन थप गर्ने।
असोज 5 गते गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई शुरूमा 3 महिनाको समयसीमा दिइएको थियो। समयसीमाभित्र काम नसकिएको भनी आयोगले समय माग गरेपछि पहिलो पटक 1 महिना र त्यसपछि 20 दिन समय थप गरिएको थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि 44 जिल्लाका 100 निर्वाचन क्षेत्र भन्दा बढ़ीको मतपत्र छपाईको कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। 1,22,56,000 मतपत्र छपाईको कार्य सम्पन्न भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। हालसम्म 10,759 बाकस मतपत्र प्याकिङ गरिसकिएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचनका लागि पुष 22 गतेदेखि मतपत्र छपाई भएको छ। पहिलो चरणमा 10,98,200 नमूना मतपत्र छपाई सम्पन्न गरी जिल्ला जिल्लामा पठाइसकिएको छ। निर्वाचन आयोगले मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम अघि बढ़ाएको जनाएको छ। डिजिटल प्लेटफर्म मार्फत भइरहेको सचेतनालाई आयोगले वडा स्तरमा पुर्याउने लक्ष्यसहित विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। निर्वाचन नजिकिएसँगै उम्मेद्वारहरू मतदाताको घर दैलोमा पुग्न थालेका छन्। वीरगंज संवाददाता ध्रुव अधिकारीको यो रिपोर्ट।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनैतिक दल तथा उम्मेद्वारहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएपछि पर्सामा मतदाताहरू समेत उत्साहित भएका छन्। 4 निर्वाचन क्षेत्र रहेको पर्सामा 167 मतदान स्थलमा 481 मतदान केन्द्र तोकिएको छ। जिल्लामा कुल 3,76,513 जना मतदाता रहेका छन्। हाल जनताको घर दैलोमा भोट माग्दै पुगेका उम्मेद्वारहरूसँग मतदाताहरूले स्वास्थ्य शिक्षा रोजगारीको व्यवस्था गरीबी निवारण पक्की सड़क बिजुली बत्ती खानेपानीको समस्या कृषि क्षेत्रका समस्यालाई जोरदार रूपमा उठाएका छन्। गरीबहरूले कमाएर खाने व्यवस्था युवाहरूलाई रोजगार दिन सक्ने नेता आफूहरूलाई चाहिएको बीरगंज स्थित नारायणी अस्पताल अगाडि ठेलामा नास्ता पसल सञ्चालन गर्दै आउनु भएकी सुमित्रा मगरले बताउनुभयो।
गरीबलाई कमाएर खान पाओस् बाल बच्चालाई केही नोकरी पाओस् भोट लिने बेला सबै नेताले भन्छ गर्छु तर भोट लिए दिएपछि त गरिबहरूलाई नै लोहर्छ।
शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता समस्या समाधान गर्न सक्ने नेतृत्वलाई पर्साका युवाहरूले मतदान गर्ने वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले बताउनुभयो।
शिक्षा, स्वास्थ्य, रोजगारी नभएर विदेश युवाहरू जान्दैछ। हाम्रो राजनीतिक दलका नेताहरूले त्यो मुद्दालाई लिनुपर्ने हुन्थ्यो।
अस्पतालको सुविधा, बिजुली बत्ती, बाटोघाटोको उचित व्यवस्था, व्यापारमा सहजीकरण गर्न सक्ने नेतृत्व आफूहरूले चाहेको युवा व्यवसायी हरि गुप्ताले बताउनुभयो।
बिरामीलाई राम्रोसँग हस्पिटलहरूमा सेवा दिनु पर्यो, बत्तीको राम्रो सुविधा गरिदिनु पर्यो, बाटोको राम्रो व्यवस्था हुनुपर्छ।
वीरगंजको मात्र नभई समग्र पर्साको विकास गर्न सक्ने नेतृत्व आवश्यकता रहेको कपडा व्यवसायी सुरेश यादवले बताउनुभयो।
जसले पनि जितोस् तर चाहिँ हाम्रो यहाँ पर्साको काम चाहिँ राम्रो हुनु पर्यो।
पर्सा हरपतगंजका किसान हरिदेव यादवले आजसम्म किसानको समस्या कसैले सुनवाई नगरेको दुखेसो गर्दै मल सिंचाईको व्यवस्था गर्न सक्ने नेतृत्व किसानलाई चाहिएको बताउनुभयो।
बाटोघाटोको समस्या हामी हरपतगंज गाउँमा बा नेता त आछावाला जितेका परल है। अभी तकले त कोनो नेता समस्याको बारेमा कुछ नै एकैले आवेला दिनमा लोके आशा बा हो सकता।
88 वर्षीय वीरगंज छपकैयाका ज्येष्ठ नागरिक जावेद आलमले अब नयाँ युवा शक्ति आउनु पर्ने बताउनुभयो।
जनता त त्यस्तै आफै दुखीमा छ, नेता त्यस्तै छ, जनताको सुखी कहाँ पाउँ।
पर्सा इनरवाकका सुकुम्बासी बुदेन राम चमारले गरीबलाई हेर्ने उम्मेद्वारलाई जिताउनु पर्ने बताउनुभयो।
भोटको टाइममा मासु दारू खुवाइदिन्छ, भोट लिइहाल्छ, गइहाल्यो, राम्रो खालको नेता आउनु, हाम्रो देश चलाउने आउनु।
मतदानको मिति नजिकिएसँगै भोट माग्न पर्सामा राजनैतिक दल तथा उम्मेद्वारहरूको दौड़ धूप र व्यस्ततासँगै अहिले मतदाताका अपेक्षाहरू पूरा गर्न सक्ने नेतृत्वको खोजी जिल्लामा भइरहेको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
पटक पटक वन्यजन्तुको आक्रमणबाट प्रताड़ित हुँदै आएको बर्दियाको क्षेत्र नम्बर दुईका मतदाताले भने वन्यजन्तुको समस्या समाधान गर्ने स्पष्ट खाकासहित आउने उम्मेद्वार आफूहरूको रोजाईमा पर्ने बताएका छन्। संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका गेरुवा, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका बस्तीहरूमा बाघ, हात्ती र चितुवाको आक्रमण अब सामान्य जस्तै बनेको छ। यही स्थायी त्रासले यस पटकको निर्वाचनको राजनीतिक मुद्दा तय गरिदिएको छ। मतदाताहरू नारा र आश्वासनमा होइन आफ्नो जीवन रक्षाको ग्यारेन्टी खोजिरहेका छन्।
वन्यजन्तु दिग्विजय भएको क्षेत्र पनि छ र त्यसलाई समेत नियन्त्रण गरे भने यस्ता खालका नेताहरूलाई मतदान गर्ने मेरो विचार छ।
बाघ र चितुवाको समस्या समाधान गर्न स्पष्ट खाका लिएर आउनुहुन्छ भने उसैलाई नै भोट दिने भन्ने छ।
पहिलेको निर्वाचनमा बाघ र चितुवाको समस्या समाधान गर्ने धेरै कुराहरू आए, जितेर पनि गए, तर समस्या समाधान भएन।
मतदाताको माग पूरा गर्ने आश्वासन भने उम्मेद्वारले दिएका छन्। काँग्रेसका किशोर सिंह राठौर वन्यजन्तु नियन्त्रणको बाचा सहित उत्रनु भएको छ।
जंगली जनावरदेखि लिएर समग्र समस्यालाई समाधान गर्ने, जनतालाई संरक्षण गर्ने, विकास गर्ने, त्यसलाई चाहिँ निरन्तर दिनको लागि पनि मेरो चाहिँ उम्मेदवारी।
नेकपा एमालेकी उम्मेद्वार विमला विक निकुञ्जलाई समस्या होइन अवसरका रूपमा बदल्ने दावी गर्नुहुन्छ भने नेकपाका सुरेश पन्त निकुञ्ज भित्र ओपन्जुको अवधारणा अघि सार्नुहुन्छ।
निकुञ्ज भनेको हाम्रो अवसर हुनु पर्यो। निकुञ्ज आज हाम्रो लागि दुश्मन जस्तो भइरहेको, हामीले नोक्सानी मात्रै बेहोर्न परेको छ। बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दियाको जनताले फाइदा पाउनु पर्छ।
बाघले अहिले हाम्रो जनतालाई दुःख भइरहेको छ, बस्तीमा ठुलो समस्या आएको छ। खुल्ला चिडियाखानाबाट पर्यटनहरूलाई ल्याउन पनि सहज हुने।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शेरधर पौडेल भने नीतिगत सुशासन र पर्यापर्यटन मार्फत समस्या समाधान हुने तर्क गर्नुहुन्छ।
हामीले नीति निर्माण गर्नु छ, हामीसँग भएका सम्पूर्ण बाधाहरू, वन्यजन्तुलाई पनि कसरी व्यवस्थापन गर्ने, बढ़ी भएको जनावरहरूलाई के गर्ने, अनावश्यक जंगलहरूलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने कुरा नीतिगत हिसाबमै हामीले व्यवस्था गर्नुपर्ने।
155,232 मतदाता रहेको यो क्षेत्रमा यस पटक पार्टीको झण्डा भन्दा वन्यजन्तु द्वन्द्वको पीड़ा ठूलो बने मतदाताको मन बुझ्दा यो पटक जसले सुरक्षित बर्दियाको खाका दिन्छ उसैले संसदको यात्रा तय गर्ने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता भएको छ। सरकारले सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक फिर्ता गरियोस् भनी गरेको प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको बैठकमा हिजो प्रधानमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट कानून मन्त्री अनिल कुमार सिन्हाले सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले सामाजिक सञ्जाल विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको बैठकले हिजै पर्यटन विधेयक पारित गरेको छ। सभाले विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक 2081 छलफल गरी विधेयक सर्वसम्मतिले पारित गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाब दिनुहुँदै कानून मन्त्री सिन्हाले हालसम्म संविधान अनुकूल 146 छुट्टा छुट्टै ऐनहरू जारी भएको जानकारी दिनुभयो। मन्त्री सिन्हाले नेपालको संविधान अनुसार बनाउनुपर्ने कतिपय ऐनको मस्यौदा तयार गरी संघीय संसदमा पेश गरिएकोमा प्रतिनिधि सभा विघटन भएका कारण विद्यालय शिक्षा सम्बन्धी विधेयक, संघीय निजामती विधेयक, नेपाल प्रहरी सम्बन्धी विधेयक, सशस्त्र प्रहरी विधेयक, भूमि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक लगायतका 30 विधेयक निष्क्रिय हुन पुगेको जानकारी दिनुभयो। सांसदहरूले प्रतिनिधि सभाको प्रतिछाया जस्तो नबनी राष्ट्रिय सभा छुट्टै पहिचानसहितको प्रबुद्ध सभाका रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभामा 6 पदावधि पूरा गरी फागुन 20 विदा हुन लाग्नुभएका विदुराम भूषाल, इन्दिरा देवी गौतम, माया प्रसाद शर्मा, शारदा देवी भट्ट, तारामान स्वार, सुमित्रा विसीले सभामा रहँदा आफूहरूले प्राप्त गरेको अनुभव साटासाट गर्नुभयो। बैठकले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोगको निधनमा शोक प्रस्ताव पनि हिजो पारित गर्यो। 1993 सालमा ताप्लेजुङमा जन्मनुभएका संयोगको 89 वर्षको उमेरमा माघ 18 गते निधन भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक माघ 28 गते बुधबार 1:15 बस्नेछ। नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्धन र आपसी सहयोग विस्तारका विषयमा हिजो छलफल भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी बीच हिजो सिंहदरबारमा छलफल भएको हो। छलफलमा नेपालमा पर्यटन लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरण गरेको बारे नेपालका तर्फबाट जानकारी दिइएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै कतार एयरवेजको भूमिका महत्वपूर्ण हुनेतर्फ नेपालका तर्फबाट कतारको ध्यानाकर्षण गराइएको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरी प्रदेशलाई अझ सबल र देशलाई समुन्नत बनाइने बताउनु भएको छ। कांग्रेस कोशी प्रदेश स्तरीय कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै उहाँले नागरिकको भावना अनुसार शासन व्यवस्थालाई बलियो र जवाफदेही बनाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले 20 एसियाली खेलकुदमा सुवर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ लाग्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय खेलकुद परिषदको टोलीसँग हिजो भएको भेटमा प्रधानमन्त्रीले खेलाड़ीलाई हौसला र खेलको तयारीमा लाग्न निर्देशन दिनुभएको हो। नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेकाले अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। निगमले विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक संचित नगर्न आग्रह गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्ड सहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ। त्यस अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र बेलायतले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रले राष्ट्रसंघीय शान्ति सेना मार्फत विश्व शान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गर्नुभयो। उहाँले ब्रिटिश सेनाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबूत बनाएकोमा खुशी पनि व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सार्वजनिक सेवा प्रसारण पीएसबीका योजना प्रभावकारी रूपमा अघि बढ़ाउन स्रोतको व्यवस्थापन र आर्थिक स्पष्टता आवश्यक रहेको बताउनु भएको छ। पीएसबीको विद्यमान अवस्थाबारे सिंहदरबारमा हिजो भएको छलफलमा उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरिएकाले केही पुराना अभ्यास परिवर्तन हुन समय लाग्ने भए पनि परिवर्तित सन्दर्भमा आवश्यकता अनुसार एकीकृत रूपमा दुवै संस्था बढ़दै जानुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणलाई नागरिकप्रति बढ़ी उत्तरदायी बनाउन डिजिटल प्रविधिको विकास, प्राविधिक रूपान्तरण, सीमान्तकृत समुदायको आवाज समेटी पहुँच विस्तार गर्ने लगायतका काम भइरहेको जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारणका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेपानेले सेवा प्रवाहमा सुधार र आर्थिक पक्ष बलियो बनाउने सन्दर्भमा सोचिनुपर्ने बताउनुभयो। महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्य देव पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रंगरोगन सरसफाई तथा पूर्वाधार सुधारका काम अघि बढ़ाइएको छ। भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिर लगायत आसपासका क्षेत्रमा सरसफाईदेखि अन्य तयारीहरू अघि बढ़ाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। त्यसका लागि गठन गरिएका विभिन्न 9 विषयगत उपसमितिले काम गरिरहेको प्रवक्ता सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। गोर्खाको पालुङटार नगरपालिका 9 सेरा स्थित चुक्ती खोलामा मोटरेबल पुल निर्माणको काम 6 महिनामै सम्पन्न भएको छ। 3.5 करोड़को लागतमा 18 महिनाभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको भए पनि 6 महिनामै पुल निर्माणको काम सम्पन्न भई सञ्चालनमा आउने क्रममा रहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरू र अस्पतालहरूलाई न्यूनतम दर रेटमा दावी गर्न निर्देश गरेको छ। बोर्डले दावीलाई एकरूपता गर्न वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दावी कम गर्न स्वास्थ्य संस्थाहरूलाई न्यूनतम दर रेटमा दावी गर्न निर्देशन दिएको बोर्डले जनाएको छ। नेपालमा पहिलोपटक सालक सम्बन्धी सम्मेलन चितवनको माडीमा हिजो शुरू भएको छ। सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती र भावी रणनीतिका विषयमा छलफल गरिनेछ। बागमती प्रदेश सरकारले आयोजना गरेको सालक सम्मेलनमा सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 राखेको सन्दर्भमा त्यसको कार्यान्वयनमा भइरहेका विभिन्न विषयमा छलफल गरिनेछ। गुल्मीको रिडी रुद्रवेणी बामी टक्सार सड़क खण्ड स्तर उन्नतिका लागि फागुन 15 गतेसम्म आंशिक रूपमा बन्द गरिएको छ। धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादवको मस्तिष्क घातका कारण उपचारका क्रममा काठमाडौँमा हिजो निधन भएको छ। हंसपुर नगरपालिकाको वडा नम्बर 5 बेलही घर भएका यादवलाई 4 दिन अघि जनकपुरधाम स्थित निवासमा मस्तिष्कघात भएकोमा न्यूरो अस्पताल जनकपुरमा भर्ना गरिएकोमा हिजो काठमाडौँमा ल्याए पनि उहाँको अवस्थामा सुधार आउन नसकेको र हिजै उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 60 वर्षीय यादव नेपाली कांग्रेसका तर्फबाट हंसपुर नगरपालिकाको नगर प्रमुखमा गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुनुभएको थियो। ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। गैराती 2:47 4 म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। लेबननको त्रिपोली शहरमा जोड़िएको 2 भवन भत्कँदा कम्तीमा 14 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। भत्किएको भवनबाट 8 जनालाई भने जीवितै उद्धार गरिएको छ। चीनले जापानलाई आफ्नो आक्रामकताको इतिहासलाई गहिरोसँग मनन गर्न र यासु कुनि तीर्थस्थल जस्ता प्रमुख ऐतिहासिक मुद्दाहरूमा विवेकपूर्ण हुन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। जापानी प्रधानमन्त्रीले हालै दिएको टिप्पणीको जवाफमा चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनका क्रममा उक्त आग्रह गर्नुभएको हो। अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गरेमा इरान आफ्नो उच्च प्रवर्धित युरेनियमलाई पातलो पार्न तयार रहेको इरानको आणविक ऊर्जा निकायका एकजना प्रमुखले बताउनु भएको छ। इरानी समाचार संस्था आईआरएनले सम्वर्धित 60% युरेनियमलाई पातलो बनाउने सम्भावनाका बारेमा सोधिएको पत्रकारहरूको जिज्ञासामा आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले त्यसबारे जानकारी गराउनु भएको बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल र कतार बीच आर्थिक विकास, पर्यटन प्रवर्धन तथा सहयोग आदान प्रदानका विषयमा सोमबार छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा, नेपालका लागि कतारी राजदूत, कतारी प्रतिनिधि मण्डल, नेपाल कतार संयुक्त व्यवसाय परिषद तथा कतार एयरवेजका प्रतिनिधिहरू बीच काठमाडौँमा छलफल भएको हो। छलफलमा नेपाल कतार आर्थिक विकास, पर्यटन प्रवर्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको सक्रिय सहभागिता आवश्यक रहेको र त्यसमा कतार एयरवेजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कतारी लगानीकर्ताका लागि नेपालमा जल विद्युत, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको उल्लेख गर्नुभयो। त्यसै गरी कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एमए अलो बैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा करतारको निजी क्षेत्रले चासो राखेको उल्लेख गर्नुभयो। मध्य प्रदेश सरकारले सार्वजनिक रूपमा हुने जथाभावी खर्चलाई कटौती गर्न लिखित रूपमा निर्देशन दिएको छ। मध्य प्रदेशको अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय निर्देशनालय तथा मन्त्रालय मातहतका कार्यालय तथा परियोजनाहरूलाई अत्यावश्यक बाहेकका खर्च नियन्त्रण गर्न परिपत्र जारी गरेको छ। मन्त्रालयका उपसचिव जय कुमार राउतद्वारा जारी परिपत्रमा अत्यावश्यक सेवा प्रभाव, विकास निर्माणका चालू आयोजना तथा प्राथमिकता प्राप्त योजनामा कुनै असर नपर्ने गरी खर्च व्यवस्थापन गर्न निर्देशन दिएको छ।
पाकिस्तानले भारत विरूद्धको टी ट्वेन्टी विश्वकप खेल खेल्ने निर्णय गरेको छ। यसअघि उसले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय लिएको थियो। पाकिस्तान सरकारले गैराती औपचारिक रूपमा भारत विरूद्धको निर्धारित खेल खेल्न आफ्नो राष्ट्रिय टोलीलाई निर्देशन दिएको छ। योसँगै टी ट्वेन्टी विश्वकपको सबैभन्दा धेरै प्रतीक्षा गरिएको भारत र पाकिस्तान भिडन्त फेब्रुअरी 15 श्रीलंकाको कोलम्बोमा हुने निश्चित भएको छ। पाकिस्तान सरकारले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी, पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्ड बीच भएको बहुपक्षीय छलफलका क्रममा सकारात्मक नतिजा आएकाले आफूहरू खेल्न तयार रहेको जनाइएको छ।
इन्फा महिला च्याम्पियनशीप नकआउट फुटबल प्रतियोगिताको विजेताले 750,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ इन्फाको आयोजनामा हुने प्रतियोगिता फागुन 9 गतेदेखि 21 गतेसम्म उदयपुरको त्रियुगा नगरपालिका स्थित थरुवट रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको उपविजेताले 5,00,000 रूपियाँ प्राप्त गर्नेछ भने सेमी फाइनल चरणमा पराजित दुई टोलीलाई जनही 50,000 रूपियाँ प्रदान गरिनेछ। त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई पनि नगद पुरस्कार दिइनेछ। प्रतियोगितामा गाईघाट एएफसी, न्युरो टीम एनआरटी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, एएफसी रियाले, आरएस रिसोर्ट एण्ड बीच फुटबल क्लब, चर्च बोइज युनाइटेड, छुआरी एएफसी र संकटा एएफसी गरी 10 टोलीको सहभागिता रहनेछ। आईसीसी टी ट्वेन्टी विश्वकपको ड्यु खेलमै इटाली पराजित भएको छ। सोमबार सम्पन्न समूह सीको पहिलो खेलमा स्कलायनसँग इटाली 73 रनले पराजित भएको हो। स्कटल्याण्डले दिएको 208 रनको लक्ष्य पछ्याएको इटालीले 16.4 ओभरमा सबै विकेट गुमाउँदै 134 रन मात्र बनाउन सक्यो। जितसँगै दुई खेलबाट दुई अङ्क जोडेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
आज तराईका केही स्थानमा मध्याहसम्म हुसु र कुहिरो रहनेछ। त्यस्तै उच्च पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाड़ी भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागको एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 19.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:46 भयो भने सूर्यास्त भरे साँझ 5:51 हुनेछ। अघि आर्थिक समाचारका साथमा भुवन आचार्य हुनुहुन्थ्यो। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मुलुकका 96.7% घर परिवारमा विद्युत, 95.5% टेलिफोन र 82% इन्टरनेटको पहुँच पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन। समग्र क्षेत्रको लक्ष्य पूरा गर्न थप प्रयास गर्नुपर्ने प्रतिवेदनको सुझाव। भदौ 23-24 गतेको प्रदर्शनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद 25 थप्ने मन्त्री परिषदको निर्णय। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको 100 बढ़ी क्षेत्रका लागि मतपत्र छपाईको कार्य सकियो। सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट फिर्ता, पर्यटन विधेयक पारित, लेबननको त्रिपोलीमा एउटा भवन भत्कँदा कम्तीमा 14 मृत्यु र भारत विरूद्ध टी ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने पाकिस्तान सरकारको निर्णय। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।